أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قال الزين العابدين عليه السلام السلام عليك من شهر لا تنافسه الأيام. ناظرین محترم, آپ سب کو نور الولا ٹی وی پر خوش آمدید کہتے ہیں. جیسا کہ آپ جانتے ہیں کہ ماہ مبارک رمضان اپنے ساتھ رحمتوں اور برکتوں کو لایا تھا اور اب وہ ماہ مبارک رمضان رخصت ہونے کو ہے. ان مقدس ایام میں انسان اور خصوصاً عبد خدا کو چاہیے کہ وہ استفادہ کرتے ہوئے عبادت کو انجام دے. ماہ مبارک رمضان عبد خدا کے لیے جہنم کی آگ سے نجات کا وسیلہ تھا اور وہی مہینہ, مبارک مہینہ رحمتوں اور برکتوں کے ساتھ رخصت ہونے کو ہے. جب ہم آئمہ اطہار علیہ السلام کی سیرت اور پیغمبر اعظم صلی اللہ علیہ وآلہ وسلم کی سیرت پر جاتے ہیں تو انہوں نے بہت ساری ہدایات کی ہیں کہ کس طرح مہمان کو رخصت کیا جائے, اور جہاں ایسے ایام مہمان ہو کہ جن ایام میں عبادت کرنا بندے خدا کو لقائے الہی کی منزل تک انجام پہنچاتے ہیں. ان ہدایات میں ایک ہدایت جو امام زین العابدین علیہ السلام سے نقل ہوئی ہے دعا کی شکل میں, کہ کس طرح جو ہے ماہ مبارک رمضان کو ودا کیا جائے. اسی تناظر میں آج کی ہماری گفتگو کا موضوع دعائے ودائے ماہ رمضان پر مبنی ہے, جس کی وضاحت کے لیے قم المقدس کے معروف عالم دین حجت الاسلام والمسلمین قبلہ اون حیدر عمران کو دعوت دی ہے. السلام علیکم ورحمۃ اللہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
آپ کے نہایت ہی ممنون اور مشکور ہیں کہ آپ نے اپنے قیمتی وقت میں سے کچھ وقت ہمارے اصلاح کے لیے نکالا. ہم اپنی گفتگو کا آغاز ان الفاظ سے کریں گے کہ یہ جو دعا نقل ہوئی ہے ودائے ماہ مبارک رمضان کے حوالے سے امام زین العابدین علیہ السلام کی طرف سے, اس دعائے ودا میں کون سے اہم نکات جو ہیں ذکر ہوئے ہیں؟
اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم. میں آپ کی توسط سے تمام ناظرین گرامی کو سلام پیش کرتا ہوں, ان کی خدمت میں سلام عرض کرتا ہوں, اور اس کے ساتھ ساتھ ماہ مبارک رمضان کی جن برکتوں سے اور جو روزے رکھ کے عبادات کے ذریعے سے اللہ کے قرب کے ذریعے سے جو توفیقات حاصل ہوئی ہیں مومنین کو, اس پر ان کو مبارکباد پیش کرتا ہوں. ماہ مبارک کے آخری ایام ہیں اور ہم دیکھتے ہیں کہ ائمہ معصومین علیہ السلام ماہ مبارک کو بہت زیادہ اہمیت دیا کرتے تھے. خود نبی اکرم صلی اللہ علیہ وسلم کی تعصی میں, کیونکہ نبی اکرم صلی اللہ علیہ وسلم بھی اس ماہ مبارک کو بہت زیادہ اہمیت دیا کرتے تھے. کہا جاتا ہے کہ جب اس کا آخری عشرہ آتا تھا تو نبی اکرم صلی اللہ علیہ وسلم بستروں کو لپیٹ دیا کرتے تھے اور زیادہ اشتیاق کے ساتھ اور زیادہ شوق کے ساتھ اللہ کی عبادت کی طرف آتے تھے. امام سجاد علیہ السلام کی صحیفہ سجادیہ میں ماہ مبارک کے استقبال کے حوالے سے بھی دعا ہے اور ماہ مبارک کے ودا کے حوالے سے بھی دعا موجود ہے. اس دعا کے اہم ترین نکات کو اگر ہم دیکھیں تو ائمہ معصومین نے اپنی دعاؤں میں ہمیں اللہ تعالیٰ سے بات کرنے کا سلیقہ سکھایا ہے, اور یہاں پر کیونکہ اللہ کی رحمتوں کے حوالے سے بات ہو رہی ہے تو سب سے پہلے اللہ تعالیٰ کو اس طرح سے پکارا جا رہا ہے کہ اے وہ ذات کے جس کو اپنے احسانات کا بدلہ نہیں چاہیے, جو اپنے احسانات کا بدلہ نہیں لینے والا, جس کو احسان کر کے ندامت نہیں ہوتی, حتیٰ اگر کوئی گناہ بھی کرتا ہے, ناشکری بھی کرتا ہے تو اس پہ ندامت نہیں ہوتی, اور وہ اپنے احسانات کے مقابلے میں جب کوئی شخص کوئی نیکی کرتا ہے تو اس پہ یوں نہیں کہ نپت اللہ اجر دے بلکہ بے بہا اور بہت زیادہ اجر دیتا ہے. نعمتیں اللہ تعالیٰ نے جو عطا کی ہیں وہ نعمتیں بغیر استحقاق کے, ہمارا کوئی حق نہیں تھا, بغیر حق کے ہمیں نعمتیں عطا کی, اور اس کے باوجود اگر ہم نے گناہ کیے, اگر ہم نے جو ہے اس کی نافرمانی کی, تو اس نے اپنے تفضل سے کام کرتے ہوئے, اپنے احسان سے کام لیتے ہوئے عفو درگزر فرمایا, اس نے ہمیں شکر کا موقع دیا, اور جب ہم اس کا شکر کرتے ہیں تو اس شکر پر بھی ہمیں اجر دیتا ہے, حتیٰ کہ وہ شکر جو ہے اس کی طرف رہنمائی اس نے خود ہمیں کی ہوتی ہے اور خود ہمارے ذہن میں الہام کیا ہوتا ہے اور القاء کیا ہوتا ہے کہ ہم شکر جو ہے وہ کریں. وہ ان افراد کی پردہ پوشی کرتا ہے کہ چاہتا تو پردہ پوشی نہ کرتا, ہمارے گناہوں کی پردہ پوشی کرتا ہے. اللہ تعالیٰ نے اپنا یہ جو نظام ہے, اپنے سارے اقتدار کے باوجود, اپنی ساری طاقت کے باوجود, پوری قدرت کے باوجود اور پوری دنیا پہ سارے کے سارے اختیار کے باوجود کائنات پہ اللہ تعالیٰ نے اپنا نظام عفو درگزر اور تفضل احسان پر جو ہے وہ رکھا ہے. اور इमाम फरमाते हैं इसी दुआ में कि अल्लाह तू ने लोगों को मोहलत की तोबा की मोहलत दी कि कैसे जो है वो तोबा की जाए। लोग जो है वो हत्ता अगर हम गुनाह करते हैं तो फौरन अल्लाह ताला, ये अल्लाह का एहसान है कि फौरन अज़ाब नहीं करता बल्कि हमें मोहलत देता है तोबा की कि हम जो है वो तोबा करें, और यहाँ तक के इत्माम हुज्जत करता है, और ये इत्माम हुज्जत भी उसकी मेहरबानियों में से। और फिर अल्लाह ताला ने जो है वो यहाँ पे तोबा के बारे में बात करते हैं, और उसके बाद कहते हैं कि अल्लाह ताला ने हमें कहा है कि क्या करें कि हम जो है वो अल्लाह की जानिब जो है वो तोबा करें। तूबू इलल्लाह तौबतन नसूहन, कि जिस तरह तोबा का हक होता है कामिल तरीन तोबा अल्लाह की जानिब जो है की जाए। ख़ुद अल्लाह ताला ने इसकी तरफ हमें जो है वो दावत दी है। और फिर ये किया अल्लाह ताला को मुखातब करके इमाम सज्जाद अलैहिस्सलाम फरमाते हैं कि तूने अपने बंदों के साथ जो लेन देन किया है उसमें ऊंचा निर्ख देने का जो है वो तूने वादा किया है और ज़िम्मा लिया है। कि ये आयात कुरानी की तरफ फिर इशारा है, जैसे मन जा बिल हसनत फलहू अशरो इम्थालिहा, जो एक नेकी करता है तो उसको उसकी 10 नेकियों के बराबर जो है वो सवाब दिया जाता है, लेकिन उसके बावजूद उसके बरअक्स अगर जो है वो गुनाह करता है तो उसको कितना सवाब होता है, गुनाह का कितना अजाब होता है, सिर्फ उतना ही जितना उस गुनाह का अजाब बनता है एक गुनाह के बराबर। जबकि नेकी करता है तो नेकी जो है वो 10 नेकियों के बराबर जो है वो सवाब मिलता है। या अल्लाह ताला खुद अपने बंदों को, जब कायनात सारी की सारी उसी की देन है, तो अपने बंदों को कहता है कि कौन है जो मुझे कर्ज़ हसना दे और मैं उसको उस कर्ज़ हसना को कई गुना ज़्यादा लुटाऊँ उसको। या जो है वो ला इन शकर तुम ला अजीदन्नकुम, अगर तुम शुक्र करोगे तो तुम्हारी नेमतों को जो है वो मज़ीद जो है वो इजाफा करूँगा। फिर कहा कि तुम दुआ करो उदऊनी इस्तजिब लकुम, तुम दुआ करो मैं जो है वो दुआ को तुम्हारी कबूल करूँगा, इस्तजाबत करूँगा। और अल्लाह ताला ने, इमाम सज्जाद कहते हैं कि दुआ को इबादत करार दिया है, अल्लाह तूने दुआ को इबादत करार दिया और उसके तर्क करने को गुरूर करार दिया। यानी ये गुरूर है कि इंसान जो है वो दुआ जो है उसको तर्क कर दे। फिर यहाँ पर अल्लाह ताला की जानिब से दुआ की तरफ, तौबा की तरफ, शुक्र की तरफ रहनुमाई पे अल्लाह ताला की हम्द करते हैं इमाम, और कहते हैं कि ए अल्लाह ये तेरा हम्द है इस बात पे कि वो जो तेरा पसंदीदा दीन था, वो दीन जिसको तूने आसान कर दिया था, उसकी तरफ हमें हिदायत की और हमें इज्जत तेरी तेरे बारगाह में आकर इज्जत कमाने, तेरे कुर्ब की जो है वो तूने हमें बसीरत अता फरमाई। और यहाँ से इमाम सज्जाद अलैहिस्सलाम रमज़ान की तरफ वारिद होते हैं कि रमज़ान के हवाले से मुख्तलिफ उसकी खसूसियात बयान करते हैं, शब कदर का उसमें होना, उसकी इबादत इबादी पहलू सब बयान करते हैं। उसमें एक ख़ास जुमला है कि ए अल्लाह तूने इसको हमारे साथ मखसूस किया, यानी मुसलमानों के साथ मखसूस किया, और इस उम्मत को रमज़ान की वजह से दूसरी उम्मतों पर बरतरी जो है वो आपने अंजाम दी है। और ये एक अहद व पैमान है, एक ऐसा अहद व पैमान है कि जिसकी जो है वो पासदारी हम पर जो है वो वाजिब है। और रमज़ान एक ऐसा महीना है कि जिसकी जुदाई पर हम मगमूम हैं, जिसके आने पर खुश होते हैं और उसके जाने पर जो है वो मगमूम है। इसके बाद इमाम जो है वो रमज़ान पे मुख्तलिफ ताबीरों के साथ जो है वो सलाम पेश करते हैं, सलाम करते हैं रमज़ान को यहाँ पर। और फिर उसके बाद जो है वो ईद की तरफ आते हैं कि ईद, फिर ईद पे भी खुद इस रमज़ान की नेमत पे शुक्रिया अल्लाह का, और तौबा यहाँ पे, और तौबा भी ऐसी तौबा कि जिसमें दोबारा ऐसा आज़म हो कि हम दोबारा वो गुनाह नहीं करेंगे, और अल्लाह से ये दुआ कि हमें इस माह को आबाद रखने वालों में से जो खुश नसीब तरीन लोग हैं उनमें से करार दे। और आखिरी ये दुआ जो है वो जिसके साथ मैं ख़त्म करता हूँ इस बहस को, वो ये कि क़यामत तक आने वाले जितने अफराद भी माह मुबारक को दर करेंगे और इसमें इबादत करेंगे, ए अल्लाह हमें उनके अजर व सवाब में शरीक करार दे। यानी क्या, अगर हम माह मुबारक को आबाद करते हैं, इसमें अल्लाह ताला का क़ुर्ब हासिल करते हैं, अल्लाह ताला की इबादत का हक जिस हद तक हम अदा कर सकते हैं उस हद तक अदा करें अपनी तमाम तर कोताहियों के बावजूद, तो ये इमाम सज्जाद अलैहिस्सलाम नवीद दे रहे हैं कि क़यामत तक आने वाले जितने लोग भी इसको आबाद रखेंगे उनका सवाब जो है वो हमें मिलेगा, और आखिर में मोहम्मद वाले मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम पर मुख्तलिफ तरीक़ों से जो है वो तमाम दुआओं की तरह जो है वो सलवात भेजते हैं और उन पर रहमत अल्लाह की जो है वो उसकी जो है वो तकाजा करते हैं अल्लाह ताला से।
अच्छा, इसी तनाजुर में कि जो हमारा मौजू भी है कि दुआए विदाए माह मुबारक रमज़ान जो इमाम सज्जाद अलैहिस्सलाम से नकल हुई है, इसी तनाजुर में ये सवाल कि ख़ुद विदा का फ़लसफ़ा, जैसे मिसाल कोई मेहमान आता है तो उसे विदा करते हैं, लेकिन ख़ुद अयाम से विदा करना, ख़ुद महीने से विदा करना, इसका क्या फ़लसफ़ा है?
یہاں اگر ہم دیکھیں تو ایک بات جو ہے جس کی طرف قرآن نے بھی بہت جگہ پہ جو ہے وہ قرآن میں باقاعدہ صراحت موجود ہے کہ دنیا کی ہر چیز اللہ کی تسبیح کرتی ہے. دنیا کی جتنی بھی چیزیں یہ مخلوقات الہی ہیں، یہ اپنے وجود کے ذریعے سے اللہ کی تسبیح کرتی ہیں، ہر وقت اللہ کی تسبیح کرتی ہیں. تو اس سے معلوم ہوتا ہے کہ جو اللہ تعالیٰ کی مخلوقات ہیں ان میں صرف انسان ہی نہیں ہے جو شعور رکھتا ہے، بلکہ شعور کے مختلف مراتب ہیں جن میں سے بعض مرتبے ہر مخلوق الہی رکھتی ہے. ایام اور جو راتیں اور دن ہیں اور جو مہینے ہیں، یہ بھی اللہ تعالیٰ کی مخلوق ہے. لہٰذا یہ مخلوق بھی باقی مخلوقات کی طرح اس دعا سے سمجھ آتا ہے کہ آپ سلام اس کو کرتے ہو کہ جس کے کیا نام ہے جو آپ کے سلام کا جواب دے سکے، جو ارے جہاں شعور جو ہے وہ جہاں پہ موجود ہو. اگر شعور نہ موجود ہو، اگر جواب کی کوئی امید نہ ہو تو آپ سلام نہیں کرتے. امام سجاد علیہ السلام ماہ مبارک کو مخاطب کر کے مختلف تعبیروں سے جو سلام کہہ رہے ہیں، اس کا مطلب یہ ہے کہ ماہ مبارک سے جواب کی توقع ہے. پھر ودا کس سے کیا جاتا ہے؟ اپنے عزیز سے کیا جاتا ہے. ودا جو ہے وہ ان سے کیا جاتا ہے کہ جن کی دوری آپ کے لیے تلخ ہو، جن کے آنے پر آپ کو خوشی ہو اور دوری پہ آپ مغموم ہو. امام کہتے ہیں کہ اس کی دوری سے ہماری جو ہے وہ حسرت بڑھ رہی ہے، ہماری وحشت بڑھ رہی ہے، ہم غم انگیز جو ہے وہ صورتحال ہماری ہو گئی ہے، اور ہمارے لیے یہ المناک ہے اس کی دوری. امام سجاد علیہ السلام کے نانا حضرت محمد صلی اللہ علیہ وآلہ وسلم، نبی اکرم صلی اللہ علیہ وسلم، آپ جابر ابن عبداللہ انصاری کو کہتے ہیں کہ ماہ مبارک جب جا رہا ہو تو اس کی ودا کرو اور اللہ سے دعا کرو کہ اے اللہ ان ایام کو، ان روزوں کو ہماری زندگی کا آخری روزہ قرار نہیں دینا. یا اللہ ہمیں پھر بھی توفیق دینا کہ اگلے سال ہم پھر بھی ماہ مبارک کو در کر سکیں، اور اگر ہماری زندگی ختم ہونے والی ہے تو پھر ہمیں اپنی رحمت کا مستحق قرار دے، ہمیں اپنی رحمت سے نواز. تو نبی اکرم صلی اللہ علیہ وسلم فرماتے ہیں اگر تم یہ دعا کرو گے تو اس دعا کا نتیجہ یہ ہوگا کہ تم میں دو نیکیوں میں سے، دو خوبصورتیوں میں سے ایک خوبصورت چیز مل جائے گی، دو حسنات میں سے ایک حسنہ مل جائے گا، یا تم اگلے سال ماہ مبارک کو در کر لو گے. اور اگر اللہ تعالیٰ نے یہ طے کر لیا کہ تمہارے اس سال یا آخری سال ہے تمہاری زندگی کا، تو تمہیں اللہ تعالیٰ کی رحمت مل جائے گی اور تم رحمت الہی کے مشمول ہو جاؤ گے. تو ودا کا جو فلسفہ ہے، ودا کا فلسفہ یہ تعلیم اور تربیت دینا بھی ہے کہ دیکھو یہ ماہ مبارک، ان کو غنیمت سمجھو، اس کی راتوں کو غنیمت سمجھو. یہ ایسا ماہ ہے کہ جس میں سانس لینا بھی عبادت ہے، جس میں سونا بھی عبادت ہے، سانس لینا تسبیح شمار ہوتا ہے، جس میں حتیٰ روزے کی اثر کے طور پر منہ میں بدبو پیدا جو ہوتی ہے وہ بھی اللہ تعالیٰ کو پسند ہے. یہ وہ مہینہ ہے کہ جس میں اللہ کے قریب ہوئے ہو، جس میں شیطان سے دور ہوئے ہو. اس مہینے میں جس کو تم نے آباد رکھا ہے، اب اس مہینے کے جانے سے انسان کو مغموم ہونا چاہیے کہ یہ ایک بڑی توفیق جو ہے وہ ہمارے ہاتھوں سے جا رہی ہے، اگلا سال ہمیں پتہ نہیں نصیب ہوگا یا نہیں ہوگا. تو یہ ودا کا یہ فلسفہ ہے کہ ایک طرف ہماری تربیت ہے اور دوسری طرف یہ بتاتا ہے کہ ائمہ اطہار کے نزدیک ماہ مبارک کتنا عزیز ہے. بالکل امام ایک عزیز، جیسے ایک عزیز آپ سے چھوٹ رہا ہو تو اس وقت جب جیسے ایک انسان تڑپتا ہے، آپ اس دعا میں دیکھتے ہیں کہ امام ویسے تڑپ رہے ہیں، ویسے گریہ وزاری کر رہے ہیں، اور ویسے جو ہے وہ اس کے ساتھ خود ماہ مبارک کے ساتھ راز و نیاز کر رہے ہیں، اور یہ بتاتا ہے کہ اہل بیت کے ہاں اس مہینے کی کتنی اہمیت ہے.
جیسا کہ آپ نے پہلے اشارہ فرمایا کہ امام زین العابدین علیہ السلام نے خود دعا میں رمضان کی اہمیت اور خصوصیات کی طرف اشارہ کیا ہے، تو آپ ہمیں یہ بتائیں کہ خود اس دعا میں امام زین العابدین علیہ السلام نے خود رمضان کی کیا اہمیت بیان کی ہے؟
کچھ خصوصیات تو ایسی ہیں کہ جو مسن صاحب کے لیے واضح، اور امام نے وہ بھی بیان کی ہیں، جیسے اس کے اندر شب قدر کا ہونا بہت ہی اہمیت کا عامل ہے. دوسری خصوصیت قرآن کا نزول سب سے اہم جو ہے اس کی خصوصیت ہے، یہ بیان کی ہے. عبادتوں کی بہار ہونا جس میں انسان عبادت کرتا ہے اللہ تعالیٰ کی، یہ خصوصیت جو ہے وہ بیان کی ہے. اللہ تعالیٰ اس مہینے کو امام سجاد علیہ السلام نے شہر اللہ اکبر کہا ہے، اللہ کا سب سے عظیم مہینہ، یعنی اللہ کا مہینہ سب سے پہلے اور پھر اللہ کا سب سے عظیم مہینہ، اور اس کو اولیاء خدا کی عید قرار دیا ہے ماہ مبارک کو امام سجاد علیہ السلام نے. औकात में से बेहतरीन रफ़ीक करार दिया। जैसे एक दोस्त होता है, उन औकात में से बेहतरीन वक्त, बेहतरीन महीना, और ऐसा महीना कि जो आपका रफ़ीक भी है। फिर इसको जो है वो साथ कहा गया है कि ये ऐसा महीना है कि जिसमें उम्मीदें बर आती हैं और जिसमें आमाल की फरावानी है। हम नशीन करार दिया गया है आपका, एक ऐसा हम नशीन जिसका मौजूद होना कदर व मंजिलत है, रखता है, और जिसका ना हो, जो ना हो तो आपको दुख होता है, ऐसा हम नशीन। इसको उम्मीद और रजा का सरचश्मा करार दिया है इमाम सज्जाद अलैहिस्सलाम ने, कि जिसकी जुदाई इमाम फरमाते हैं कि अलम अंगीज़ है। इसको इमाम ने एक हमदम करार दिया, एक साथी करार दिया जिसके साथ आप बातें कर सकते हैं, कि जो आया तो शादमानी के साथ आया है और जब आप वापस गया है तो हमारी वहशत बढ़ा के हमें गमगीन करके जा रहा है। अल्लाह ताला ने इसको एक इमाम सज्जाद अलैहिस्सलाम ने इसको एक हमसाये के तौर पे करार दिया है, कि एक ऐसा हमसाया कि जिसने हमारे दिल को नर्म कर दिया है और जिसकी वजह से हमारे गुनाह कम हो गए हैं। यहाँ से आप एक खसूसियत ये भी देख सकते हैं कि हम एक अच्छे हमसाये की खसूसियत भी साथ बयान कर रहे हैं, कि एक अच्छे हमसाये की खसूसियत क्या होती है। मददगार करार दिया कि एक ऐसा मददगार कि जिसने हमें शैतान से बचाने में हमारी मदद की है। एक ऐसा साथी कि जो हुस्न अमल की राह हमारे लिए जो है वो हमवार करता है। ये जो है उसको इससे यहाँ पे ये पता चलता है कि अच्छे दोस्त की भी जो है वो खसूसियत क्या होनी चाहिए। एक अच्छा दोस्त वो है कि जो आपको हुस्ने अमल की राह आपके लिए हमवार करे। और ये एक ऐसा महीना है कि जिसमें अल्लाह के आज़ाद करदा बंदों की फरावानी है। इसमें बहुत से लोग अपने गुनाहों से, शैतान की ग़ुलामी से, बहुत सारी बंदगियों से जो है वो आज़ाद होते हैं अल्लाह की राह में। ऐसा महीना है जिसमें गुनाह महव होते हैं और अयूब जो है वो छुपाए गए हैं। और ये एक ऐसा महीना है कि दूसरे महीनों के आयाम इसकी हमसरी नहीं कर सकते, इसकी बराबरी नहीं कर सकते। और आखिरी बात जो यहीं पे ख़त्म करता हूँ, कि एक ऐसा हमनशीन है कि जिसका होना आपके लिए बारे खातिर का बायस ना हो, आपके लिए सख्त ना हो। बाज़ हमनशीन होते हैं जिनका होना जो है वो आप कहते हैं कि जल्दी ये चले जाए, लेकिन ये एक ऐसा हमनशीन है, पस मालूम हुआ कि मोमिनों के लिए ये एक ऐसा हमनशीन है कि इसके अपने ऊपर बोझ नहीं समझते और इसकी मुआशरत को नागवार नहीं समझते, इसके साथ रहने को नागवार नहीं समझते। तो ये इमाम सज्जाद अलैहिस्सलाम ने कुछ खसूसियात बयान की हैं, जिनमें से बाज़ खसूसियात मैं बयान कर पाया हूँ, बाज़ वक्त की किल्लत की वजह से नहीं बयान कर पाया। इंशाल्लाह उम्मीद है कि मोमिनीन खसूसियत के साथ इस दुआ को पढ़ें, ख़ुद उसका अरबी मतन भी पढ़ें, क्योंकि इमाम के कलमात हैं, अरबी मतन में भी उसकी तलावत करें, साथ अगर मैसर हो वक्त ज़रूर निकालें इसका तर्जमा करें। मुफ्ती जाफ़र हुसैन का तर्जमा उर्दू में बहुत ही अच्छा और बहुत ही सलीस तर्जमा है, उस तर्जमे से भी इंशाअल्लाह इस्तफादा करें। मामी
माशाल्लाह जज़ाकअल्लाह, आपने नहायत ही खूबसूरत अंदाज में माह मुबारक रमज़ान की जो विदा की दुआ इमाम ज़ैनुलआबिदीन अलैहिस्सलाम की, उसको बयान फरमाया। नाज़रीन मोहतरम, जैसा कि आपने देखा कि बुज़ुर्गवार ने नहायत ही खूबसूरत अंदाज में माह मुबारक रमज़ान की जो विदा की दुआ है वो बयान फरमाई, और ये बयान फरमाया कि इमाम अलैहिस्सलाम ये फरमा रहे हैं कि माह मुबारक रमज़ान एक अच्छा पड़ोसी है, अच्छा साथी है, अच्छा अजीज़ है। जब किसी अजीज़ के बिछड़ने से इंसान को दुख होता है तो माह मुबारक रमज़ान के बिछड़ने से, जुदा होने से इंसान को दुख होना चाहिए। चूँकि हमारा वक्त ख़त्म हुआ जाता है, इंशाअल्लाह दोबारा आपकी खिदमत में हाज़िर होंगे, तब तक के लिए इजाज़त दीजिए। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।